بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب الله العالمين أبي القاسم محمد اللهم صل على محمد وآل محمد وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين درود بجا محمد وآل محمد اللهم صل على محمد وآل محمد پروردگار عالم نے انسان کی زندگی میں ہدایت دکھانے کے لیے اس کو راستہ دکھانے کے لیے اپنے احکام نازل فرمائے ہیں اور انسان کو یہ اختیار دے دیا کہ وہ چاہے تو اللہ کے بنائے ہوئے احکام پر عمل کرے اور اگر ان احکام پر عمل نہیں کرے گا تو پھر اس کے سامنے بے شمار قوانین موجود ہیں جو انسانوں نے خود اپنی مرضی سے بنائے ہیں. ایسا نہیں ہے کہ انسانوں کے پاس قوانین نہیں ہیں. جب سے انسان روئے زمین کے اوپر موجود ہے اور اس میں سے کم از کم 4000 سال پہلے سے انسان کے پاس مکتوب قوانین موجود ہیں جو اس نے زندگی گزارنے کے لیے بنائے ہیں. کہتے ہیں کہ پہلے قوانین جو مکتوب صورت میں ہمارے پاس انسانی تاریخ سے ریکارڈ میں رہ گئے وہ بابل شہر کے ہیں کہ جو عراق کے تقریباً شمال اور وسط کے درمیان میں واقع ہوا ہے. تو 4000 سالہ تاریخ ہمارے پاس موجود ہے انسانوں کے قوانین بنانے کی. اچھا اگر کوئی ان قوانین کا جائزہ لے تو ایک بات کا فوری اعتراف کرے گا کہ ان میں سے کوئی بھی قانون پائیدار قانون نہیں تھا. ہر قانون تبدیل ہوتا رہتا ہے. لہذا مثلاً 4000 سال پہلے حمورابی کے زمانے میں کوئی قوانین بنے, آج ان کو کوئی مطالعہ کرے تو اس کو وہ قوانین انتہائی سادہ ناقابل عمل لگیں گے. اسی طریقے سے مثلاً ارسطو کے زمانے میں آج سے تقریباً 2300 سال پہلے وہ خود لکھتا ہے کہ اس وقت تقریباً 200 سے زیادہ قوانین یونان کے مختلف علاقوں کے اندر نافذ ہیں. اس زمانے کے جو انتہائی ترقی یافتہ قوانین ہیں اگر آج کے دنیا کے اندر اس کا مطالعہ کیا جاتا ہے, اس کو امپلیمنٹ کرنے کے حساب سے دیکھا جاتا ہے تو انتہائی ناکارہ قوانین نظر آتے ہیں. افلاطون نے اپنے زمانے میں ایک بہت اعلیٰ پائی کی فکر دی اپنی کتاب کے اندر, مدینہ فاضلہ ایک ایسا شہر کہ اس کے اندر ہر چیز کمال کے اوپر پہنچی ہوئی تھی. اس کے آئیڈیاز کو اگر آپ اسٹڈی کریں آج کے زمانے میں تو آپ کو انتہائی ناقص قوانین نظر آئیں گے, انسان کی فطرت کے خلاف نظر آئیں گے. ان تمام کے مقابلے میں پروردگار عالم نے اپنے قوانین دیے اور خدا نمتار نے رسول گرامی کے ذریعے سے اور ان سے پہلے آنے والے اول العزم انبیاء کے ذریعے سے اپنے قوانین دے کر انسان کو دعوت دی کہ تمہارے پاس ایک راستہ وہ ہے جس کو ہم ٹرائل اینڈ ایرر کہتے ہیں, وہ بھی اس صورت میں کہ انسانی قوانین کی بہترین صورت ہو. یہ راستہ ہے کہ آپ قانون بنائیں اور چیک کریں کہ یہ صحیح نکلا یا غلط نکلا. صحیح نکلا تو باقی رکھ لیں جب تک کہ اس کا غلط ثابت نہ ہو, اور جب غلط نکلا ہے تو اس کو دوسرا بنانے کی کوشش کریں. اس وقت تک جتنے بھی معاشرتی خرابیاں ہوں وہ ایجاد ہو چکی ہوں گی, اس وقت تک جتنی مشکلات ہوں گی وہ انسانوں کو سہنی پڑیں گی, یہاں تک کہ کوئی صحیح قانون بنے, یہاں تک کہ اس کا ٹائم بھی ختم ہو جائے گا, پھر دوسرا قانون بنے گا. یہ ایک راستہ ہے. دوسرا راستہ یہ ہے کہ اللہ تعالیٰ کے بنائے ہوئے قانون کے اوپر اعتماد کریں اور جو خدا تعالیٰ نے انسان کی فطرت کے مطابق قوانین دیے ہیں ان قوانین پر عمل کرنے کی کوشش کریں. اچھا یہ بھی عرض کرتا چلوں کہ انسانی قوانین کے اندر ایک بہت بڑی مشکل یہ ہے کہ یہ قوانین خود انسان نے بنائے اور انسان کے اپنے مفادات ملوث ہوتے ہیں. مثلا فرض کر لیتے ہیں آج کوئی دنیا کی کسی ایک قوم کو ذمہ داری دے دے کہ آپ ایک قوم پوری دنیا کے لیے قوانین بنائے, جیسا کہ فی زمانہ ایک قوم نے گویا ذمہ داری دوسروں سے لے لی ہے, اس نے کہا ہم تمہارے لیے قوانین بنائیں گے اور اس کے بعد جب مرضی چاہیں گے اس کو عمل میں بھی لے آئیں گے. تو ایک قوم نے خود بخود اپنے آپ کو پوری دنیا کا چوکیدار بنا لیا ہے. اچھا اگر اس طرح سے ہو جائے تو کیا ہوگا؟ قانون تو بن جائیں گے لیکن مصیبت یہ کہ اس قوم کے مفادات ان قوانین کے اندر ریفلیکٹ ہو جائیں گے. کسی ایک کلاس کو دے دیا جائے, مثال کے طور پر پڑھے لکھوں کی کلاس معاشرے کی, اس کو کہا جائے تم قوانین بناؤ. مشکل یہ ہے کہ جو کلاس بنائے گی, جو قوم بنائے گی, ان قوانین کے اندر اس کلاس کے مفادات ظاہر ہونا شروع ہو جائیں گے. خالق کے قوانین کے اندر دوسری خوبی یہ ہے کہ ان قوانین میں کسی کے مفادات ظاہر نہیں ہو رہے ہیں، اس میں پوری انسانیت کے مفادات ظاہر ہو رہے ہیں. اب میں نے عرض کیا، انسان کے سامنے دو راستے ہیں، یا تو خدا نے متعال کے بنائے ہوئے قوانین کو تسلیم کر لے اپنی زندگی کے لیے بھی اور اپنے معاشرے کے لیے بھی، اور ان کے اوپر عمل پیرا ہو جائے، یا پھر دوسرا ایک بہت لمبا راستہ ہے قوانین بنانے اور توڑنے کا، تجربے کرتے رہنے کا، ان کے نقصان اٹھانے کا. بدقسمتی سے انسان ابھی تھکا نہیں ہے، تھکاوٹ کے آثار تو نظر آ رہے ہیں لیکن شاید پوری طرح ابھی تھکا نہیں ہے، لہذا ابھی بھی اس بات میں انٹرسٹڈ ہے کہ اپنے قانون بنائے اور اپنے قانون آزمائے. گرچہ نظریاتی سطح پر یوں لگتا ہے کہ مفکرین میں تھکاوٹ آ گئی ہے. اگر آپ قانون سے مربوط مختلف علوم کا جائزہ لیں جن کو ہم سوشل سائنسز کہتے ہیں، تو ہم تقریباً وثوق سے کہہ سکتے ہیں کہ آخری 20-25 سال کے اندر سوشل سائنسز کے اندر کوئی بڑا کارنامہ نہیں ہوا ہے، کوئی بہت بڑی تبدیلی نہیں آئی ہے. ہاں، عجز اور اپنی کمزوری کا اعتراف سب کو کرنا پڑا ہے. دنیا ایک ڈیڈ لاک کی سمت بڑھ رہی ہے. ہمیں یوں سمجھ میں آتا ہے کہ نظریاتی طور پر بھی ایک ڈیڈ لاک آ رہا ہے. نظریاتی طور پر جو ڈیڈ لاک آ رہا ہے وہ زندگی کے اہداف معین کرنے کے اندر ہے. زندگی کے اہداف معین نہیں ہو پا رہے. انسانوں نے اپنے قوانین بنانے کا 2000 سال سے اوپر کا تجربہ کر لیا ہے، لیکن اب ایک ایسی جگہ پہ پہنچ رہے ہیں جہاں ان کو نہیں سمجھ میں آ رہا زندگی کے اہداف کیا ہوں گے. اور اس کی وجہ یہ کہ وہ جو مادی اہداف بنائے تھے وہ مادی اہداف حاصل ہوتے چلے جا رہے ہیں. اب مادی اہداف کے پیچھے کچھ سوچا ہی نہیں ہے. مثلاً میں اس کی مثال میں اس طرح سے عرض کیا کرتا ہوں کہ دنیا کی جو ترقی پذیر قومیں ہیں ان کو یہ کہا جاتا ہے کہ بھائی آپ کے سامنے ایک ہدف ہے، آپ ترقی حاصل کیجئے. تو ترقی پذیر قوم جیسے پاکستان، ترقی پذیر قوم جیسے افریقہ کے ممالک ہیں، ایشیا کے بہت سارے ممالک ہیں، وسطی ایشیا کے ممالک ہیں، ان کے سامنے ایک ہدف رکھا جاتا ہے. کہتے ہیں آپ کی مادی زندگی کا ہدف ہے، وہ ہدف کیا ہے؟ آپ ترقی حاصل کریں. اچھا، اگر آپ ترقی پذیر ہوئے اور آپ ترقی حاصل کر لیں گے تو آپ ترقی یافتہ ہو جائیں گے. اچھا، ترقی یافتہ ہو جائیں گے پھر کیا ہدف ہے؟ ابھی تو آپ کے سامنے بہت سارے اہداف ہیں. مثلاً روڈز ٹوٹی ہوئی ہیں، یہ روڈ بننی ہے، چلیے ٹھیک ہے، ایک ہدف یہی ہو گیا. کچھ سال تک تو اسی میں مشغول رہیے، پورے کراچی کی روڈز بناتے رہیے، توڑتے رہیے، بناتے رہیے. اب نہیں معلوم پہلے ٹوٹ رہی ہے پھر بن رہی ہے، یا پہلے بن رہی ہے پھر ٹوٹ رہی ہے، یا یہ ایک سرکل ہے جو بس چلے چلا جا رہا ہے. لیکن بہرحال ایک کام یہ ہے، روڈ بنائیے. چلیے روڈ بنا لیے، اس کے بعد کیا ہے؟ اس کے بعد بلڈنگ اونچی کھڑی کیجیے. اپنے ہمسائے دبئی میں چلے جائیے اور اونچی بلڈنگس کھڑے ہونے کا مقابلہ دیکھیے. اچھا، فرض کیجیے اونچی بلڈنگس بھی کھڑی ہو گئیں، اگلا ہدف کیا ہے؟ لوگوں کو آسائش دے دیجیے. چلیے فرض کیجیے وہ آسائش بھی دے دیے، آگے کیا ہے؟ آگے یہ ہے، عجیب ہے، جب میں سوچتا ہوں دنیا کے عقل مندوں کے اوپر جب یہ سوال آ جائے تو بے وقوف بےچارے بے تقسیم ہیں. دنیا کی عقل مند ترین قوم کا اعلیٰ ترین اجرائی ذمہ دار اپنی قوم سے یہ کہتا ہے کہ ہمارا ہدف یہ ہے کہ آج ہم 2 چھٹیاں کرتے ہیں، ہم اور ترقی حاصل کر کے 3 چھٹیاں کریں گے. یہ ہدف ہے قوم کا. آج ہم 2 چھٹیاں کرتے ہیں ہفتے کی، اب ہم اور ترقی حاصل کریں گے، پھر 3 چھٹیاں کریں گے. چلیے یہ ایک ملک کا صدر ہے، 5 سال اس کا ٹینیور ہے، اس نے کہا کہ ہم 2 چھٹیاں کرتے ہیں، 4 سال 2 چھٹیاں کرتے ہیں، اگلے 4 سال میں 3 چھٹیاں کریں گے. فرض کیجئے اگلا صدر بھی یہی ہدف دہرائے اور وہ ہدف حاصل ہو جائے. اگلا صدر آئے گا تو کیا کہے گا؟ کہ ابھی ہم 3 چھٹیاں کرتے ہیں، ہم اور ترقی کریں گے، پھر ہم 4 چھٹیاں کریں گے. ٹھیک ہے، 10 سال اور لگا لیں گے اس کے اندر. پھر کیا کہیں گے؟ پھر کہیں گے کہ ہم 4 چھٹیاں کرتے ہیں، اب ہم اگلے 5 سال میں 5 چھٹیاں کریں گے. صحیح ہے. اینڈ کیا ہے؟ ہم کوئی کام نہیں کریں گے، عیاشی کریں گے. اچھا، پھر کام کون کرے گا؟ کام ہم کریں گے. تیسری دنیا ترقی پذیر قوم ہے. یہ دیکھ رہے ہیں آپ مصنوعیت زندگی کی، یہ مادہ پرستی کی انتہا حاصل کرنے والی قوم کے اعلیٰ اہداف ہیں، جو وہ ریڈیو ٹی وی پر کہہ رہے ہیں. اور کوئی پوچھنے والا نہیں ہے کہ عقل مندوں کی دنیا میں یہ کون سا ہدف ہے کہ ہم 2 دن چھٹی کر رہے تھے، اب 3 دن چھٹی کریں گے، 10 سال کے بعد 3 دن چھٹی کے بعد 4 دن چھٹی کریں گے، اس کے بعد پھر کیا ہونا ہے؟ اس کا مطلب ہے زندگی ڈیڈ لاک کے اندر ہے، زندگی ایک مشکل میں پھنس گئی ہے. یہ تو نظریاتی اہداف کے اندر مصیبت پیش آ رہی ہے، اجرائی اہداف کے اندر بھی ایسا ہی ہے. ہم نے کیپٹلزم کو لیا، پوری دنیا کے اوپر اس وقت اقتصادی میدان کے اندر کیپٹلزم کی حکومت ہے. कैपिटलिज्म की एक नेचर है और वो नेचर है क्राइसिस क्रिएट करना। बहुत कम लोग इस बात के ऊपर यकीन कर पा रहे हैं कि कैपिटलिज्म के अंदर एक मैकेनिज्म है जिसके नतीजे में क्राइसिस क्रिएट होना है और वो क्राइसिस रिपीटेडली आएंगे। और ऐसा एक बुरा क्राइसिस इस पूरी दुनिया के ऊपर छाया हुआ है जो किसी भी वक्त जानते हैं ये लोग के जाहिर होने वाला है, इस मुसीबत में मुब्तला है। ये तमाम चीजें एक डेड लॉक की तरफ इशारा कर रही हैं और उस डेड लॉक का हल वो हल है जो रिवायात ने बयान फरमाया है कि पूरी इंसानियत उस जगह पहुंच जाएगी जब चीखेगी पुकारेगी अल्लाह के सामने कि खुदाया तेरे हल की जरूरत है, तेरे रहनुमा की जरूरत है, हम आजिज आ चुके हैं। रिवायात के मुताबिक जिंदगी में इतनी मुश्किलात आ जाएंगी, इतना इंसान अपनी जिंदगी से आजिज आ जाएगा उसकी मुश्किलात के तहत कि खुदा नमताल के हुजूर पुकारेगा कि खुदाया तेरे निज़ाम के अलावा अब कोई पनाह नहीं है, अपने हमें अपने निज़ाम की पनाह दे दे। अब खुदा से दुआ ये करते हैं कि कुफार के साथ ये होगा कि वो पुकार उठे उससे पहले हम मुसलमान, हम अहले बैत के मानने वाले गैबत में मौला से कह दें कि मौला वो सख्त वक्त आया नहीं आए, हमें अब भी आप ही की जरूरत है और कोई हल नहीं है हमारे सामने। हुज्जत खुदा की जरूरत को एहसास कर लेना यह जिम्मेदारियों में से एक जिम्मेदारी है कि इंसान इस बात को समझ ले कि मेरे पास कामयाबी हासिल करने का सिर्फ एक रास्ता है और वो ये कि अल्लाह की हुज्जत की मुझे जरूरत है, उसकी रहनुमाई की जरूरत है। इसी तरीके से इस्लाम के तमाम कवानीन के साथ होगा। बदकिस्मती से हम लोग कुरान करीम के मुताले में, इस्लाम के मुताले में जिस मुश्किल से दो चार हो रहे हैं वो इस्लाम और कुरान को एक छोटी सी सतह में मुताला करना है। यूं समझ लीजिए जो तशबीह में मिसाल के तौर पर अगर ये बचकाना तशबीह दे दी जाए कि तीन लेवल का एक केक हो और आप नीचे के लेवल के एक टुकड़े को निकाल कर कहें ये इस्लाम है, ये एक इस्लाम नहीं है, ये तीन मुकम्मल दायरे हैं जो इस्लाम है, आप एक टुकड़ा निकालकर इस्लाम नहीं कह सकते। हम लोगों के साथ ये मुश्किल पेश आ रही है। हमने इस्लाम क्या बनाया है? हमने इस्लाम बनाया है नमाज पढ़ना, रोज़ा रखना, तस्बीह पढ़ना, इस किस्म के कामों को, इसको हमने कहा ये कुल इस्लाम है, ये इस्लाम का हिस्सा है, कुल इस्लाम नहीं है। कुल इस्लाम क्या है? कुल इस्लाम वो पूरा मजमुआ है जिसके अंदर बहुत बड़ा एक हिस्सा अकायद है। अच्छा, अब पता नहीं क्यों हम लोगों को अकायद से गोया अल्लाह वास्ते का एक बैर हो गया है कि हम दूसरी चीज़ों के ऊपर तो बात कर लेंगे लेकिन पता नहीं क्यों अकायद के साथ एक मुश्किल पेश आ रही है हमारे साथ। और वो इस वजह से कि हम अपने आप को अंडरस्टूड समझ रहे हैं मुस्लिम हैं, चूंकि हम पहले से मुसलमान हैं लिहाजा हमें अकायद की चंदा ज़रूरत नहीं पड़ रही, तौहीद के ऊपर गौर नहीं करना है, नबूवत के मफाहिम के ऊपर गौर नहीं करना है और फिर उस तौहीद का इम्प्लीमेंटेशन अपनी ज़ात के अंदर। कल बात हुई मालिकियत के ऊपर, मालिकियत खुदा की है और उस मालिकियत के होने के नतीजे में इंसान अपने पास मौजूद ताकतों को किस अंदाज से देखे कि मेरी ताकत किसकी ताकत है, जो कुछ मेरे पास है उसके ऊपर हुकूमत किसकी हुकूमत होगी। अब आज खुदा तआला ने इन आयात के अंदर जो आप पढ़ेंगे विलायत के तसव्वुर को दिया है, सरपरस्ती के तसव्वुर को दिया है। कल से बढ़ाते हुए चंद आयात को तिलावत करते हैं। दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। फरमाए अमितखजु मिन दूनही औलिया फल्लाहु हुवल वली व हुवा युहयिल मौता व हुवा अला कुल्ली शयइन कदीर। आया उन्होंने खुदा के अलावा दूसरों को अपना वली बना लिया है, दूसरों को अपना सरपरस्त बना लिया है। अच्छा, ये जो दूसरे हैं ये बहुत जनरलाइज्ड टर्मिनोलॉजी है, हर इंसान खुदा की जगह किसी खास चीज को रख बैठता है, कभी अपने आप को रख लेता है, कभी अपने से ज्यादा किसी ताकतवर को रख लेता है, कभी अपने से ज्यादा किसी कमजोर को रख लेता है। खुदा के अलावा किसी को भी बनाए, आया उन्होंने खुदा के अलावा दूसरों को अपना वली बना लिया है, जबकि वली तो सिर्फ अल्लाह है, सरपरस्त तो खुदा है। सरपरस्ती का मतलब क्या है? अब यहां पर वली का लफ्ज सरपरस्ती में इस्तेमाल होता है, आसान कर लीजिए जरा उर्दू में हाकिमियत में इस्तेमाल होगा। किसके हाथ में हाकिमियत है? गोया मसलन आप इस पूरे इमाम बारगाह की लाइटिंग को देख रहे हैं कि यहाँ पर लाइट्स जल रही हैं, आप यहाँ पर मुमकिन है एक आध स्विच लगा हुआ देख लें कि मसलन इस स्विच से ये लाइट बंद हो जाएगी, लेकिन यहाँ पर एक हाकिम स्विच भी है जो खुले और बंद होए तो इन तमाम की तासीर को मुतासर कर देगा। हम दुनिया के अंदर छोटे छोटे स्विच देख रहे हैं और वो जो कायनात का हाकिम स्विच है खुदावंद मुताल की ज़ात मुकद्दस उसको नहीं देख रहा, ये नहीं देख रहा है कि उसने इनको इजाज़त दी है तो ये अपना काम कर रहे हैं, वरना ये कुछ नहीं है। अमित तखज़ू मिन दूनिही औलिया, आया उन्होंने खुदा के अलावा दूसरों को अपना वली बना लिया है। फल्लाहु हुवल वली, अल्लाह ही वली है। वह हुवा युहयिल मौता, उस खुदा की ताकत की इंतहा क्या है? वो हम लोगों के लिए इंतहा ये है कि वो मुर्दों को जिंदा कर देता है। अब ये पहले भी एक दफ़ा बात हुई कि साइंस और टेक्नोलॉजी की तरक्की के साथ साथ मुर्दों को जिंदा करने का मतलब भी हमें शायद दोबारा समझना पड़ेगा। बहुत सारे ऐसे केसेस होंगे जिसके अंदर जिसको हम पहले मुर्दा कहते थे कि अब जिंदा नहीं होगा, ये सब कुछ हो सकेगा। और मेरा नहीं ख्याल बहुत ज़्यादा दूर कहानी हो, मेरे ख्याल में मुश्किल से 5-7 साल की कहानी होगी, इससे ज़्यादा दूर नहीं होना चाहिए। ऐसे सोचना पड़ेगा हमारे नज़दीक मौत का तसव्वुर क्या है। अमित तखज़ू मिन दूनिही औलिया, आया उन्होंने खुदा के अलावा दूसरों को अपना वली बना लिया है, जबकि वली तो सिर्फ अल्लाह है और वही मुर्दों को जिंदा करता है और वही हर चीज पर कादिर है। वह हुवा अला कुल्ले शयइन कदीर, हर चीज के ऊपर वो कादिर है। अगर यही जुमला हमारे जहन के अंदर बार बार आता रहे, हर चीज पर कादिर खुदा है, एक मिसाल है अकायद को कम अहमियत समझने की। हम अपने ही अकायद को कम अहमियत समझ रहे हैं, खुदा ने मुताल की कुदरत को पहचानने वाले नहीं है। अगर उसकी कुदरत को पहचाने, नतीजा क्या है? कुल अकायद के साथ ये मुश्किल है। आया अकायद सिर्फ समझने की चीज है या जिंदगी के अंदर ढूंढने की चीज है? या तो हम अकायद पढ़ते नहीं है, या अगर पढ़ते भी हैं तो इस तरह से पढ़ते हैं, मिसाल के तौर पर हम कहते हैं खुदा के साबित होने की 3 दलीलें, इस तरह करके खुदा ने मुताल कुदरतमंद है, उसके इस बात में ये दलील कही जाती है। ये तो सिर्फ दलाइल की दुनिया है, इसको अपनी ज़िंदगी के अंदर देखने की ज़रूरत है। खुदा ने मुताल की कुदरत को अपनी ज़िंदगी के अंदर देखिए, अपने तजर्बात के ज़रिए से देखने की कोशिश कीजिए। फिर फरमाया बमख्तलफ तुम फ़ीह मिन शयइन फहुक्मुहु इलल्लाह, और तुम जिस चीज़ में इख्तलाफ करते हो उसका फ़ैसला खुदा के हाथ है। ज़ालिकुमुल्लाहु रब्बी, यही वो मेरा खुदा है। अलैहि तवक्कल्तु, इस पर मैंने तवक्कुल किया है। वह इलैहि उनीब, और उसी की तरफ पलट कर जाऊँगा। ये दरहकीकत मोमिन की ज़िंदगी में एक कुल्ली कानून है। मोमिन की ज़िंदगी को कैसा होना चाहिए? आखिर में गोया रसूल खुदा की तरफ मंसूब कर दिया दो जुमलों को, अलैहि तवक्कल्तु अलैहि तवक्कल्तु, उसी खुदा पर मैंने तवक्कुल किया है। वह इलैहि उनीब, उसी की तरफ मैं पलट कर जाऊँगा। कुल उसूल क्या है इंसान की ज़िंदगी में? वह मख्तलफ तुम फ़ीह मिन शयइन फहुक्मुहु इलल्लाह, और जिस चीज़ में भी तुम इख्तलाफ करो उसका हुक्म अल्लाह की तरफ है। सादा ताबीर क्या है? सादा ताबीर यह, ख़ानदानों के अंदर इख्तलाफ होते हैं इस बात के ऊपर ये काम करना है या नहीं करना है, कौन तय करे? शादी ब्याह के मौके के ऊपर, रस्म व रिवाज के मौके के ऊपर, पता नहीं किन किन मौक़ों के ऊपर ये सारी चीज़ें पेश आ रही होती हैं, कौन तय करे? इस वक्त चंद चीज़ें इस वक्त हमारे यहाँ तय करने वाली हैं। नंबर एक, शायद अहम तरीन चीज़, माशरा, माशरे के अंदर राइज रस्म व रिवाज, ये तय करने वाले हैं होगा या नहीं होगा। कितने ही जवान अपने इस 10-11 साल से जब से पाकिस्तान में हूँ और बच्चे हमसे सवाल करते हैं, उनको आके देखता हूँ कि वो यूँ कहते हैं, मौलाना साहब हम नहीं चाहते लेकिन हमारे ख़ानदान वाले कह रहे हैं कि ये तो करना पड़ेगा। किस शरी दलील के तहत? कोई शरी दलील नहीं है, माशरा ये चाहता है, ये करना पड़ेगा। अब एक दोस्त ने मुझे बताया, तकलीफ़ दे है, मैं आपकी खिदमत में अर्ज़ कर देता हूँ। अच्छा, मुझे अभी तक समझ में नहीं आता इनके हमारे पास दलाइल क्या हैं मुसलमान होने के नाते। देखिए, आप लोग जो यहाँ पर तशरीफ़ फरमाएं, ज़ाहिर है आप मुमकिन है कैपिटलिस्ट ब्लॉक के अंदर ज़िंदगी गुजार रहे हों, मुमकिन है कि आप मस्नूई इस्लाम के अंदर फंसे हुए हों पाकिस्तान के जैसे माशरे के अंदर, लेकिन दिल से तो मुसलमान है ना, वरना आप यहाँ क्यों बैठें? आप तशरीफ़ लाएं, इसीलिए दीन सीखें, दीन के ऊपर अमल करें, कोई फॉर्मेलिटी थोड़ी है जो हमने भुगतानी है, दीन को सीखने आए, दीन पर अमल करने आए। मसलन एक दोस्त ने मुझे बताया, कहने का मौलाना साहब शादी की रात के लिए एक जोड़ा बनता है, उसके बकौल, मुझे नहीं मालूम, मैं इस मामले में रिटायर्ड हूँ, कहने लगा कि वो एक जोड़ा 1,00,000 रुपए से कम नहीं जाएगा, उसके लवाजमात कहने लगा 1,00,000 से कम नहीं है। कहने लगा इसका कोई फायदा नहीं है, सिर्फ एक रात का फायदा है और उसके बाद पूरी जिंदगी के लिए बेकार है, उसके बाद ये शोपीस है पड़ा रहेगा, जिस दिन इसका रंग बिल्कुल उड़ जाएगा उस दिन इसको किसी को दे दिया जाएगा। 1,00,000 रुपए इसका खर्चा है, ठीक है, कम से कम बात कर रहा हूं। जाहिर है यहां पे वो लोग बैठे होंगे जो जब सुनेंगे कि मैंने कहा 1,00,000 तो कहेंगे बहुत गरीब आदमी है, ठीक है, वो यकीनन इस तरह सोचेंगे। तो अभी सिर्फ 1,00,000 पे ही सोच लेते हैं हम। मामूलन जब किसी गरीब गुरबा की शादी में मदद कर रहे होते हैं ना, तो मसलन वो कहता है कि मसलन मुझे जेवर बनवाना है, तो हम उससे कहते हैं कि भाई कितने में निबट जाएगा, ठीक है। तो अब हमारे इस मामले में तो हमें तजर्बा है ना कि लोग आके कहते रहते हैं, तो मामूलन जो बेचारे मांगते हैं वो 25,000 से 30,000 मांगते हैं, कहते हैं बस 25,000-30,000 रुपए दे दें तो ये कि ये जेवर का खाता निबट जाएगा, ठीक है। एक वो है जो शादी कर रहा है और अपनी बच्ची के लिए 25,000 से 30,000 रुपए में तमाम जेवरात का खाता निपटा रहा है, और एक ये है जो सिर्फ एक रात का जोड़ा 1,00,000 रुपए से कम अज कम शुरू कर रहा है। ये किस अमीरुल मोमिनीन की दलील के तहत सही हो सकता है? 12 आइम्मा की हजात तैयबा में से किसी एक इमाम की दलील के तहत ये सही हो सकता है? किस मासूम के फरमान के तहत ये सही हो सकता है? कोई है कुरानी आयत? कोई चीज समझ में नहीं आती सिवाय ये कि हमने इस मौके पर इस मामले में इस्लाम को बलाए ताक रखा है, रस्म और रिवाज को हाकिम किया है। बस वो जो कुरान कह रहा था वह मख्तलक तुम फी है मिन शैइन फहुक्मुहु इलल्लाह, जिस चीज में भी तुम्हें इख्तलाफ हो जाए उसका हुक्म अल्लाह की तरफ पलटेगा, उसका क्या हुआ फिर यहां पर? कुछ भी नहीं, रस्म और रिवाज हाकिम है, अल्लाह का हुक्म क्या बेचता है इसके सामने? यही हो गया ना। अच्छा हो तो गया, कोई मसला नहीं है भाई, अल्लाह का हुक्म तोड़ दिया ना, कोई प्रॉब्लम नहीं है। आगे क्या है? अब दुनिया में जिंदगी में खुश रह लेंगे? ये किसका हुक्म तोड़कर जी रहे हैं? मसलन वो हमारे यहां उर्दू में एक मुहावरा इस्तेमाल करते हैं, कहते हैं कि भाई समंदर में रहना है तो मगरमच्छ से बैर नहीं किया जा सकता, समंदर जो है वो मगरमच्छ का वो है, डोमेन है, यहां पे आपने मगरमच्छ से अगर लड़ाई कर ली तो बहुत बुरा होगा, वो बहुत मारेगा। वो खुदा इतना हमदर्द है, कवानीन बनाता है हमारे नफा के लिए, हमारे नुकसान के लिए, उनको देखते हुए कानून बनाता है। मैं इतना जाहिल हूं, उसके कानून बनाए हुए को तोड़ता हूं, उसके बाद सोचता हूं अब भी चैन से जिंदगी गुजार लूंगा, हो जाएगा? अगर हो सके तो ट्राई करके देखो, और जब ना हो सके तो खुदाया वापस आने की भी तो कोशिश करो, अब तो अकल पालो। नहीं हो पाएगा, माशरे बिखर जाएंगे, लेकिन खुदा का हुक्म तोड़ के जिंदगी नहीं गुजरेगी। हमें हुक्म दिया गया है, अल्लाह ने हमें समझाया फहुक्मु इलल्लाह, अल्लाह की तरफ पलटाओ तब तुम्हारी जिंदगी बदलेगी। 10,000 दफा आपकी खिदमत में अर्ज करता हूं, दोबारा अर्ज कर देता हूं, माशरे के अंदर मौजूद मुसीबतों में से एक मुसीबत हमारा कनात के दायरे को तोड़ देना है। जब तक हम कनात पे वापस नहीं आएंगे हमारी जिंदगियों के अंदर सुकून नहीं आएगा, और इन कनात के दायरों को तोड़ने में सरे फहरिस्त हमारी यही महाफिल शादी बिया और तकारीब है, जिनके अंदर कनात की कोई लहर कोई लचक नजर नहीं आती असलन। और अभी तो सुनने में बहुत कुछ आता है, इंसान तबीयत उलझने लगती है बाद औकात। मिसाल के तौर पर जो मोहतरम हमारी बहनें वहां पर सुन रही हैं उनकी खिदमत में अर्ज करूंगा, आप इमाम बारगाह के अंदर अपने सादा तरीन लिबास में तशरीफ लाएं, कोई जरूरत नहीं है यहां पर इमाम बारगाह के अंदर आते हुए अपने आप को बहुत ज्यादा आला और पैरास्ता कपड़ों के अंदर आने की, यहां सादा तरीन दुनिया की जगह है। आपकी अपनी शख्सी जिंदगी के अंदर अगर आपके पास आसाइश आराइश वसाइल तमाम चीजें फराहम है, इस जगह को सादगी की जगह रखें। यह बीबी सैयदा की निशानी है, यह अहले बैत अथार अलैहिस्सलाम की तालीमात की जगह है। हमारी जिंदगी कैसी भी क्यों ना हो, जो नहीं होनी चाहिए, अगर कैसी भी है कम से कम इस जगह पर वो नहीं होना चाहिए जो अहले बैत ने पसंद नहीं किया। इस जगह पे सादगी होनी चाहिए, खानदान अहले बैत ने हमेशा सादगी को तरवीज दी है, और बेलखस जिन हस्तियों के हम मानने वाले हैं उन्होंने हमेशा सादगी को तरवीज दिया। तो कम से कम यहां पर ऐसा होना चाहिए, एक आइडियल जगह होनी चाहिए कम से कम हमारे लिए, कि यहां पर आने वाला अपने अंदर पुरसकून तरीन जहन के साथ आए, खवातीन के अंदर भी और मर्दों की तरफ भी। व मख्तलफ तुम फी मिन शयइन फ हुक्म हो इल्लाह, और जिस चीज में तुम इख्तलाफ करते हो उसका फैसला अल्लाह की तरफ है, ज़ालिकुम अल्लाह रब्बी, नबी फरमा रहे हैं जैसे कि अल्लाह ही मेरा रब है, अलैहि तवक्कल, तो उस पर मैंने तवक्कुल किया है, व इलैहि उनीब। कहां तो हम बीबी का वो वाकया बयान करते हैं कि जब यहूदियों ने उनको कहा और उन्होंने रसूल खुदा से कहा कि क्या होगा, तो उन्होंने कहा कि ए बेटी जिन जो कपड़े मैसर हैं उन्हीं के अंदर जाओ। कहां तो हम ये बयान करते हैं कि बीबी को सादगी का दर्स देते थे, और कहां हम वो बयान करते हैं कि मसलन रसूल खुदा बीबी के घर पर आए, देखा एक पर्दा लटका हुआ था, सफर के बाद सबसे पहले रसूल खुदा बीबी के घर पर आते थे, देखा एक पर्दा लटका हुआ था। अब कितनी हमारे हिसाब से कितनी छोटी चीज है एक पर्दा, कितना कीमती पर्दा हो सकता है, और बीबी के घर में हमारे घर की तरह 25 पर्दे तो नहीं होंगे, एक ही पर्दा था, वो कितना कीमती कपड़े का होगा कि वो पर्दा जैसे ही लटका देखा रसूल खुदा उस घर से वापस हो गए, मस्जिद में तशरीफ ले गए। बीबी ने देखा कि रसूल गिरामी की आदत थी कि वो पहले घर में आते थे, नहीं आए घर में, मस्जिद में तशरीफ ले गए। फौरन मिजाज नबवी को समझने वाली बीबी ने उस पर्दे को उतारा और रसूल खुदा के पास भिजवा दिया, कहा इसको अल्लाह की राह में सदका कर दें। रसूल खुदा इंतहाई खुश हुए और फरमाया कि सबसे ज्यादा मेरे मिजाज को समझने वाली बीबी का नाम लिया कि फातिमा है, सलामुल्लाह अलैहा, दुरूद भेजे मोहम्मद व आले मोहम्मद। वो बीबी हमारे इमाम बारगाहों के अंदर आए और हमारी खवातीन को दुनिया के बेहतरीन आसाइशों का आए, ये इमाम बारगाह आमदे अहले बैत की जगह बन पाएगी? कम से कम इतना ही हमें सोचना चाहिए कि उनके आइडियल्स कम से कम ये नहीं है जो हम करना चाह रहे हैं। कम से कम अलैहि तवक्कलतु व इलैहि उनीब, फातिरुस समावाति वल अर्ज, ये खुदा वो है आसमानों और जमीनों को पैदा करने वाला, जाला लकुम मिन अनफुसिकुम अज़वाजा व मिन अल अनआम अज़वाजा, उस खुदा की निशानी यह है कि तुम्हारी ही जिन से तुम्हारे लिए जोड़े बनाए और जानवरों में भी जोड़े बनाए हैं, और इन्हीं जोड़ों के जरिए तुम्हारी तादाद बढ़ाता है। खुदा ने मुताल की निशानियों में से एक निशानी फातिर समावात वल अर्ज, जमीन व आसमान का बनाने वाला है। अच्छा, ये फातिर के अंदर एक खूबसूरती भी है, फातिर का मतलब होता है मसलन अरबी जबान में कहते हैं कि जब खजूर का जो दरख्त होता है इसके अंदर खजूर एक छाल के अंदर होती है, जब ये खजूरें बहुत ज़्यादा हों वो छाल फटने लगे तो थोड़ी सी जो फटती है खजूर की छाल उसको फतरा कहते हैं कि थोड़ा सा फट गया। मसलन सुबह के वक्त को भी फातिर कह सकते हैं, उसकी वजह से मसलन पूरे आसमान पे तारीकी छाई भी होती है, एक ज़रा सी नूरानियत सूरज की रोशनी आना शुरू होती है तो तारीकी गोया फट जाती है, इसको फातिर कहते हैं। लिखा है ज़मीन व आसमान का फातिर खुदा है। अब वो ज़मीन व आसमान के बारे में किस तरह से फतरा कायम हुआ, मसलन जैसे कि अब तक हमारे पास साइंसदान कहते हैं कि ये सारा का सारा कंडेंस मैटर था और उसमें खुदा ने मुताल ने, साइंटिस्ट तो नहीं मानते खुदा ने मुताल, हम कह रहे हैं खुदा ने मुताल, साइंटिस्ट कहते हैं कि एक ज़मीन व आसमान सब का सब एक कंडेंस मैटर था, मिला हुआ एक मादा, उसके अंदर कोई धमाका हुआ उससे ज़मीन व आसमान बने। अब बताइए बहुत खूबसूरत पहलू है जो मेरे सामने पहले इतना आश्कार नहीं था, पहले छुपा हुआ था कि जो कंडेंस मैटर है ये था कितना बड़ा। ज़मीन व आसमान जो मसलन बिग बैंग की थ्योरी है, साइंसदान जिसको इस वक्त सबसे ज़्यादा रिलायबल थ्योरी समझते हैं कायनात की तश्कील के बारे में, कायनात से मेरा मतलब यानी मादी कायनात, ये जो ज़मीन आसमान प्लैनेट्स और स्टार्स हमारे पास हैं गैलेक्सीज, कहते हैं ये सब के सब कंडेंस मैटर था। एक पहले मैं सोचता था कंडेंस मैटर नहीं, बहुत बड़ा मैटर है साइंसदान कहते होंगे, अभी कुछ अर्से पहले देखा नहीं साइंसदान ये नहीं कह रहे कि कंडेंस मैटर बहुत बड़ा था, इत्तेफाकन बिल्कुल उल्टा कह रहे हैं, कह रहे हैं ये कंडेंस मैटर जिससे ये तमाम जमीन व आसमान बनी है, जिसके अंदर धमाके से तमाम जमीन व आसमान बनी है। जमीन आसमान कितनी दूर है, अभी आपने शायद अखबार में कहीं पढ़ा हो 3000 लाइट ईयर्स का भेजा हुआ एक सिग्नल कुछ दिन पहले रिसीव हुआ है, 3000 लाइट ईयर्स पहले का कोई रेडियो सिग्नल आया है, बहुत स्ट्रांग रेडियो सिग्नल, एक सेकंड के भी बहुत ही कम हिस्से तक वो कंटिन्यू रहा है, और पता नहीं कहते हैं कि ये शायद कोई सितारे टकराए होंगे उसके वक्त की, उसकी कोई सिग्नल्स हैं जो इस वक्त हमारे पास पहुंचे हैं। कितने अरसे बाद पहुंचे, 3000 साल के बाद, ये हमसे कितने फासले पर थे, जितने अरसे में लाइट ट्रेवल करे 3000 साल तक, क्या ये ट्रिलियन किलोमीटर बन जाएगा जहां से ये सिग्नल शुरू हुआ होगा और वो अब हमारे पास पहुंचा है 3000 साल तक। कायनात इतनी वसी है, इतनी वसी कायनात जो बनी है कितने बड़े मादे से बनी है। साइंसदान कहते हैं इतना बड़ा मादा था कि आंख से नहीं नजर आ सकता था, खुर्दबीन से देखना पड़ेगा। इतनी बड़ी कायनात जिसका 3000 साल तक लाइट ट्रेवल करे तो कवर नहीं कर सकती, और उसके अंदर इतने बड़े बड़े स्टार्स और प्लैनेट्स हैं कि दुनिया उसके सामने समंदर के कतरे की मानंद है। ये पूरी कायनात एक जर्रे से बनी थी जो खुर्दबीन से सिर्फ देखा जा सकता था। ये तस्लीम कर रहे हैं और फिर खुदा को नहीं मान रहे। इतने से जर्रे से जो खुर्दबीन से देखा जा सकता था ये पूरी कायनात बनी है। कितनी देर में बनी है, ये खुद एक मार्का है। कहते हैं इस धमाके को हुए हुए 15 अरब साल हो गए। सही है, 15 अरब साल हो गए, लेकिन वो जो धमाके के बाद पूरी कायनात बनी थी, इसको धमाके से इतने से जर्रे में धमाका हुआ फटा, अब पता नहीं वो क्या अमरो यार की जंबील थी कि फटा तो इतना कुछ निकल आया उसमें से। बहरहाल जब ये फटा है और ये सब कुछ बना है तो ये इसको कितनी देर लगी बनने में। 15 अरब साल पहले धमाका हुआ था और वो धमाके की पावर इतनी थी कि 15 अरब साल से कायनात फैल रही है, अभी तक फैलना नहीं रुका है। 15 अरब साल से उस धमाके के तहत फैल रही है, अभी तक फैलना नहीं रुका है। कितनी देर में फैल गई थी, जो इब्तदाई तौर पे फैली तो ये सारी कायनात बन गई 1 सेकंड के खरबवें हिस्से के खरबवें हिस्से में। एक जर्रे से इतनी बड़ी कायनात बनी कि 3000 साल से उसकी लाइट चल रही तो हमारे पास पहुंची है नहीं मालूम, और पीछे कितनी कायनात है। इतनी वसी कायनात खुर्दबीन के जर्रे से बनी है कितनी देर में, 1 सेकंड के खरबवें हिस्से के खरबवें हिस्से में। जो मैंने इंग्लिश में लिखा देगा तो मैंने कहा रट लूं पर ना भूल जाऊंगा, 1 trillionth of a trillionth of a second के अंदर। खुदा के अलावा कुछ और है, इसको खुदा ने कहा है फातिरु समावाति वल अर्ज, जमीन और आसमान को फाड़ के बना देने वाला। अजीब है, उसके बावजूद खुदा को नहीं मानते, बहुत ताज्जुब की बात। लहू मकालीदु समावाति वल अर्ज, जमीन और आसमान की कुंजियां उसके पास हैं। ये बहुत खूबसूरत ताबीर है। मसलन अगर हम किसी के बारे में कहते हैं उसके पास तुम्हारे काम की कुंजी है, क्या मतलब, कुछ भी कर लो नहीं होने का है, होगा इससे, कुंजी इसके हाथ में, कुछ नहीं होगा, कितना जतन मार लो कुछ नहीं करोगे, इसके पास है। खुदा ने मताल कह रहा है जमीन और आसमान की कुंजियां मेरे पास हैं। अच्छा अब मसला क्या है, मसला ये है तुम्हें इक्तसाद चाहिए, कुंजी अल्लाह के हाथ में है। माशरा चाहिए, कुंजियां अल्लाह के हाथ में है। जन्नत चाहिए, इसकी कुंजियां भी अल्लाह के हाथ में है। जिंदगी में खामोशी खुशी चाहिए, सब की कुंजियां अल्लाह के हाथ में है, सबकी चाबियां अल्लाह के हाथ में है। लहू मकालीदु समावाति वल अर्ज, जमीन और आसमान की चाबियां अल्लाह के हाथ में है, कोई कुछ नहीं कर पाएगा। कुछ अरसे तक सब अपना सर उठाएंगे, करना किसी ने कुछ नहीं है, सब कुछ अल्लाह के हाथ में। अच्छा ये अकीदे का मामला नहीं है, यह हमारी समझ में क्यों नहीं आता। अगर हमें यह समझ में आ जाए हम अल्लाह पे तवक्कुल करने वाले बन जाएंगे, मेरी जिंदगी की कुंजी चाबी अल्लाह के हाथ में, किसी के पास कुछ नहीं है, ना मेरा कोई बिगाड़ सकता है ना मेरा कोई संवार सकता है, खुदा के पास है सब कुछ। नहीं समझ में आ रहा हमें, वो जो एक जुमला पहले भी अर्ज कर चुका हूं, जो खुदा के सामने सर नहीं झुकाता वो हर एक के सामने सर झुकाता है, और जो खुदा के सामने सर झुकाता है वो फिर किसी के सामने सर नहीं झुकाता। जो खुदा से नहीं डरता वो हर एक से डरता है, और जो खुदा से डरता है फिर वो किसी से नहीं डरता है। ये बात हमें समझ में नहीं आ रही, चाबी अल्लाह के हाथ में है। लहू मकालीदु समावाति वल अर्ज यबसुतु रिज़्क़ा लिमन यशाउ व यक़दिर, वो खुदा है जो रिस्क को वसअत दे देता है जिसके लिए चाहता है। इन्नहु बिकुल्लि शैइन अलीम, मामला रिस्क का है जिसके ऊपर मैं बाद में इंशाल्लाह तफसील से अर्ज करूंगा कि रिस्क को किस तरीके से देखना चाहिए। अभी मैं चाहूंगा कि थोड़ा सा और तेजी से हम आगे बढ़ें। सूरह शूरा का हमने इंतखाब किया है, اس میں 53 آیات ہیں، اور اگر بہت سلو بڑھے تو پھر ہم آخر تک ختم نہیں کر پائیں گے، تو ہم چاہتے ہیں کہ یہ ختم ہو جائے۔ رزق کے معاملے کو ابھی چھوڑتے ہیں، بعد میں پھر رزق کی ایک آیت آئے گی، اس پہ اس کی تشریح کریں گے۔ درود بھیجے گا محمد و آل محمد۔ فرمایا شرع لکم من الدین ما وصى به نوحا والذی اوحینا الیک وما وصینا به ابراہیم و موسیٰ و عیسیٰ۔ فرمایا تمہارے لیے وہی دین مقرر کیا ہے جس کے متعلق نوح کو ہدایت کی تھی، اور جو ہم نے تمہاری طرف وحی بھیج دی ہے، اور یہ وہی ہدایت ہے جو ہم نے ابراہیم، موسیٰ اور عیسیٰ کو دی تھی۔ پانچوں اولو العزم انبیاء کا تذکرہ قرآن کریم نے اس ایک آیت کے اندر کر دیا۔ پانچ شریعتیں آئیں ہمارے پاس اب تک، جیسا کہ ہمیں سمجھ میں آتا ہے، اس آیت کریمہ سے بھی ثابت ہوتا ہے۔ حضرت نوح کی شریعت، اس کے بعد حضرت ابراہیم، حضرت موسیٰ، حضرت عیسیٰ علیہ السلام، اور آخر میں ختمی مرتبت کی شریعت۔ اللہم صلی علی محمد و آل محمد۔ ان سب کے لیے دین مقرر کیا ہے، ان سب کے لیے راستے مقرر کیے ہیں۔ شریعت کا مطلب پانی کی ایک چھوٹی سی نہر ہوتی ہے جو اپنا راستہ خود بناتے ہوئے چلتی ہوتی ہے، تو شریعت کا مطلب ہو گیا وہ زندگی کا راستہ جس کے اوپر ہمیں اور آپ کو چلنا ہے، اور ہمارے لیے گویا پانی کا راستہ ہے، بہت پاک و پاکیزہ راستہ ہے، فطری راستہ ہے۔ شرع لکم من الدین، اس نے تمہارے لیے شریعت مقرر کر دی ہے، وہی جو حضرت نوح پر بھیجی تھی، تمہارے اوپر بھیجی ہے نبی، آپ کے اوپر بھیجی، اور حضرت ابراہیم، حضرت موسیٰ اور عیسیٰ پر۔ وہ کیا ہے؟ ان اقیم الدین ولا تتفرقوا فی، کہ دین کو قائم کرو اور اس کے اندر اختلاف مت مچاؤ۔ دین کو قائم کرو، یہ اسپرٹ ہے اللہ کے پیغام کی، دین کو قائم کرو، اپنی زندگیوں کے اندر دین کو لے کر آؤ۔ ہمیں اس بات کو سمجھنا پڑے گا کہ دین کے علاوہ کوئی بھی فکر خدا اندر مطالع کے نزدیک قبول نہیں ہے، اور نہ ہماری زندگی کی مشکل کا حل ہے۔ ان اقیم الدین ولا تتفرقوا فی کبر علی المشرکین ما تدعوہم الی۔ اے نبی، وہ چیز جو آپ پکار رہے ہیں لوگوں کو اس کی طرف، یہ مشرکین کے اوپر بہت سخت ہے۔ اللہ نے کہا میں تمہیں ایک نصیحت کر رہا ہوں، میں تمہارے لیے شریعت معین کر رہا ہوں، اور وہ یہ ہے کہ اقیم الدین، دین قائم کرو۔ اس کے بعد فرماتا ہے کبر علی المشرکین، مشرکین پر یہ کام بہت سخت ہے۔ اچھا، مشرکین پر کیوں سخت ہے؟ میں دین قائم کروں پاکستان میں، مشرکین پر کیوں سخت ہے؟ نبی اکرم نے کہا میں مدینہ میں دین قائم کروں گا، مشرکین مکہ کو آگ لگتی رہی، کہا ہم دین قائم نہیں کرنے دیں گے۔ مشرکین کے لیے کیا مصیبت ہے؟ اگر ایک گروہ لوگوں کا جمع ہو جاتا ہے، وہ کہتا ہے ہم مدینہ کے اندر دین قائم کریں گے، مشرکین مکہ نے کہا نہیں ہم دین قائم نہیں کرنے دیں گے۔ اچھا، اب مشرکین سے کوئی پوچھے بھائی تمہارے پاس 360 بت تھے نا، تم نے 360 بت بننے دیے اور ایک اللہ کا دین نہیں بننے دیتے، اس میں کیا مصیبت ہے؟ اگر وہاں پر 360 بتوں کے ہوتے ہوئے ایک قبیلہ اور کہتا کہ بھائی تم لوگ نے 360 بنائے، ایک ہم بھی بنا رہے ہیں، کیا کوئی منع کرتا اسے؟ 360 رکھے تھے وہ بھی رکھ لیتا، کوئی پوچھنے والا تھوڑی تھا وہاں پر۔ کہ مثلا عرب نے اتنے بت بنا، ایک بت ایک اور بنا لیتا، لیکن خدا نے متعال نے جب کہا ہمارا دین آئے گا، کہا نہیں یہ قبول نہیں ہے۔ کیوں قبول نہیں ہے؟ مشرکین کے تمام تر مفادات دین کے خلاف ہیں، کبھی بھی مشرکین دین قبول نہیں کریں گے۔ اور اگر خدا نہ کرے آپ کے ساتھ کبھی ایسا نہ، آپ کے کسی دین کو مشرکین بھی پسند کریں، سمجھ دیجیے گا دین آپ کا کھوکھلا ہے، ورنہ مشرک پسند نہیں کرے گا۔ خدا نے متعال نے صاف صاف لکھا ہے کبر علی المشرکین، یہ مشرکین کے اوپر بہت سخت ہے، جس کی طرف آپ اے نبی لوگوں کو دعوت دے رہے ہیں۔ پس وہ لوگ جو کہہ رہے ہیں نا کہ پر امن بقائے باہمی مشرکین کے ساتھ بھی ہو جائے گی، یہ نہیں ہو پائے گی۔ یہ ہم لوگ اپنے آپ کو فریب دیں گے اگر ہم یہ سمجھ رہے ہیں کہ ان کے ساتھ پر امن بقائے باہمی ہو جائے گی۔ نہ وہ چاہتے ہیں نہ آپ کر پائیں گے، صرف ایک راستہ ہے۔ قرآن کریم کہتا ہے تم اپنے دین سے پھر جاؤ گے، پھر یہ تمہیں قبول کر لیں گے، دین سے پھر جاؤ۔ بس یہاں پہ بھی یہ فرمایا اقیم الدین، دین قائم کرو، وہ قبر علی المشرکین، مشرکین پر یہ بہت سخت ہے۔ مشرکین کے سارے مفادات انسانوں کو غلام بنانے پر ہیں، دین کے سارے مفادات انسانوں کو آزاد بنانے پر ہیں۔ غلام بنانے والا شرک آزاد بنانے والے دین کو قبول نہیں کرے گا۔ مشرک کے سارے مفادات اس میں ہیں کہ انسان غلام بنے، غلام بن کے ان کے سارے مفادات کو حاصل کیا جائے۔ اسلام اور دین کے سارے مفادات اس میں ہیں کہ انسان آزاد بنے اور اس آزاد بنتے ہوئے اپنی زندگی کو گزارنے کی کوشش کرے۔ اللہ یجتبی الیہ من یشاء و یہدی الیہ من ینیب، خدا نے متعال جس کو چاہتا ہے انتخاب کر لیتا ہے، اور یہدی الیہ من ینیب، اور جو اس کی طرف لوٹے اس کی ہدایت کرتا ہے۔ خدا نے متعال نے قانون بنا دیا، اگر انتخاب کرنا ہو امامت نبوت کے لیے جس کو چاہے گا انتخاب کرے گا، کسی کی کوئی دخالت نہیں ہے، اللہ ہو یجتبی الیہ من یشاء، جب اپنی طرف لے کے جاتا ہے اس ہدایت کے لیے جس کو ہم اجتبا کہتے ہیں، استفاء کہتے ہیں، تو فرماتا ہے جس کو چاہوں گا بس. اس کے بعد فرماتا ہے جو ہدایت دینے کا معاملہ، یہدی الیہ من ینیب، جو خدا کی طرف پلٹے گا خدا نمتال اس کو ہدایت دے دے گا. بس آپ اور میں ہدایت لے سکتے ہیں خدا نمتال سے اگر اس کی طرف پلٹنے کی سمت آئیں. اپنی زندگیوں کے اندر غور کریں، اپنی زندگیوں کے اندر خدا کو یاد رکھ لیں، یہ بہت بڑا کارنامہ ہے. خدا کو یاد کرنے کا مطلب صرف اللہ اکبر کہنا نہیں ہے، الحمدللہ کہنا نہیں. کل ہم نے مثلا ایک ٹرک بتائی، اب وہ وقت آ گیا ہے، 24 گھنٹے گزر گئے. یہ کہا تھا کہ کل 5 منٹ کا سجدہ کریں گے، صحیح ہے، اور آپ لوگوں نے بھی ایک بلند آواز میں درود بھیج کر تائید کی تھی کہ ہاں یہ کام کریں گے. لیکن ابھی مجھے بہت زیادہ اطمینان نہیں ہے کہ سب نے کیا ہوگا، بہت زیادہ اطمینان نہیں ہے مجھے، ٹھیک ہے. تو ابھی ہم سوچتے ہیں آج پھر ارادہ مصمم کرتے ہیں، ایک سجدہ کریں گے 5 منٹ کا اگلے 24 گھنٹے میں، اور اس کو اپنی عادت بنائیں گے کہ روزانہ ایک سجدہ قدرے لمبا سجدہ کر دیں، 5 منٹ کا سجدہ کر دیں، کوئی بہت زیادہ لمبی مدت نہیں ہے. میں نے کہا ہم آدھا آدھا گھنٹے بیکار بیٹھ کے ضائع کر لیں گے، لیکن جب 5 منٹ خدا کے سامنے سر جھکائیں گے، میں نے کہا اس آدمی کی طرح کہیں گے طبیعت گھبرانے لگتی ہے، خبر یاد آتی ہے، بہت ساری مصیبتیں ہونے لگتی ہیں، پریشانیاں بڑھنے لگتی ہیں. نہیں، اس میں اگر ہم سجدہ کریں گے خدا نے متعال کے حضور کہنے کی کوشش کریں گے تو پھر اس کی لذت کو درک کریں گے. دیکھیں ہماری محرومیتوں میں سے ایک محرومیت اللہ کی عبادت کی لذت کو درک نہ کرنا ہے، ہماری محرومیتوں میں سے ایک محرومیت یہ ہے. ہم خدا نمتال کی عبادت کی لذت کو درک نہیں کر پا رہے. ایک عالم نے اپنی کتاب کے اندر لکھا تھا کہ میں جب ساری رات کسی مسئلے کے اوپر غور کرتا ہوں اور وہ مشکل میرے لیے حل ہو جاتی ہے، تو مثلا چلا کر کہتا ہوں کہ کہاں ہیں بادشاہوں کے بیٹے اور کہاں ہیں یہ مزہ جو مجھے اس مشکل کو حل کرنے میں آیا. یہ جو عرفا ہیں، یہ اللہ کی عبادتیں کرنے والے ہیں، یہ راتوں کو کھڑے ہو کر ہاتھوں کو اٹھا کر کہتے ہیں الاف الاف، آنسو بہاتے ہیں، اس کی لذت کو کسی کے ساتھ مقابلے میں نہیں لاتے. یہ لذت ہمیں ہمارے دل میں کیوں نہیں آ رہی؟ مزہ ہے اتنا نہیں ہے، آہستہ آہستہ ڈالنا پڑے گا، آہستہ آہستہ اس نفس کو مناجات کی لذت سکھانی پڑے گی. اس کا ایک جبری طریقہ وہ ہے جو کل عرض کیا تھا، 5 منٹ کا سجدہ کیجیے، کوشش کیجیے ذرا سے آنسو بہا لیں، خدا کے سامنے کچھ اعتراف کر لیں، اپنی غلطیوں کو قبول کر لیں، اس سے توفیق طلب کر لیں، جو زندگی کے اہداف ابھی تک حاصل نہیں ہوئے ان کو حاصل کرنے کی کوشش کر لیں، خود بخود آپ کے دل میں نرمی آنا شروع ہو جائے گی. تلاوت کثرت سے کیجیے، تلاوت کثرت سے کرنا دل کو نرم کر دیتا ہے، روایات کے اندر لکھا ہے. اپنے اساتذہ سے کبھی پوچھتا تھا کہ مثلا صبح کو اٹھوں نماز شب پڑھنے کا دل نہیں چاہتا کیا کروں، تو کہتے تھے مثلا رات کو اٹھ کے قرآن پڑھا کرو، نہیں پڑھنے کا دل چاہ رہا نماز شب قرآن پڑھو. اور اس کے بعد روایت فرمائی، کہنے گے کہ روایت میں لکھا ہے کہ شب کی تاریکی میں اللہ کی کتاب کی تلاوت کرنا انبیاء کی سیرت ہے، انبیاء کی سیرت ہے، دل نرم ہو جائے گا. آپ کو کبھی رات کو سونے کی کوشش کر رہے ہو، رات کو نیند نہیں آ رہی، صحیح، سب گھر والے سو رہے ہیں، آپ کو نیند نہیں آ رہی ہے، اٹھیں کتاب خدا کی تلاوت کریں، بہترین موقع ہے اللہ کی کتاب کو تلاوت کرنے کا. خدا نے متعال کی کتاب کو لے لیجئے، کچھ صفحے پڑھیے اور دل میں کچھ چیزیں کہنے کی کوشش کیجئے. اب میں کہوں گا ریاکاری نہ بن جائے، میں اسے آپ کے سامنے کہہ رہا ہوں، مثلا خدا نے متعال سے کہیے خدایا میں اکیلا ہوں، کوئی نہیں میری سننے والا، تو ہی میری سننے والا ہے، یہ جو کلام کر رہا ہوں اس میں کوئی نہیں دیکھ رہا ہے، تو ہی دیکھنے والا ہے، میری اس ندا کو سن لے. فسمع یا سمیع مدحتی و اجب یا رحیم دعوتی، فسمع یا سمیع مدحتی، خدا سننے والا ہے صرف، اے خدایا سن لے میری مدح کو کہ جو میں تعریف تیری کر رہا ہوں. وہ عجب یا رحیم دعوتی، اور اے خدایا میرے پکارنے پر لبیک کہہ دے، میرے پکارنے کو تو جواب دے دے. اور جب آپ یہ کرنے لگیں تو اپنے دل میں سوچیں کہ نہیں معلوم اس شب کی تاریکی میں کتنے ہی خدا والے اپنی ان دعاؤں سے خدا کی طرف پرواز کر رہے ہوں گے، میں پیچھے رہ گیا. پتہ نہیں کتنے لوگ اس وقت کھڑے ہوں گے جب وہ دعاؤں کے اندر قنوت کے اندر یا اللہ کر رہے ہوں گے تو فرشتے ان کے اوپر رش کر رہے ہوں گے، میں پیچھے رہ گیا، میری حالت وہ حالت نہیں ہے. تو آپ سجدے میں جا کر بہت کچھ کہہ سکتے ہیں. سجدے میں جائیے کبھی کبھی ایسے ہی احساس کرنے کے لیے کہ یہ خدایا میں ایک سجدہ کر رہا ہوں، نہیں معلوم تیرے انبیاء نے کیسے سجدے کیے ہوں گے، نہیں معلوم تیرے اوصیاء نے کیسے سجدے کیے ہوں گے. اپنی زندگی کو اور منور کرنا چاہتے ہیں نا، کبھی نماز شب پڑھنے کھڑے ہوں، سستی طاری ہو رہی ہو، اپنے آپ سے پوچھے گا بی بی زینب نے سارے قافلے کی اسارت کے دوران نماز شب پڑھی تھی. چوتھے امام فرماتے تھے میری پھپھی کی نماز شب اسارت میں بھی کبھی قضا نہیں ہوئی ہے. کیسی لذت تھی ہے، کیسا مزہ تھا جو خاندان اہل بیت اطہار چاہتے تھے کہ ہم بھی حاصل کریں، کہ وہ زندانوں میں جاتے تھے اور وہ عبادتوں کے ذریعے سے، اپنی عبادات مناجات کے ذریعے سے ان زندانوں کو منور کر دیا کرتے تھے. آپ شام گئے ہوں گے، آپ میں سے بہت سارے لوگ شام گئے ہوں گے اور سید الشہداء کی اس مظلوم صاحبزادی کے روضہ مقدسہ پر پہنچے ہوں گے. آپ اس کے ماحول کو درک کرنے کی کوشش کریں. کبھی کبھی ایسے مقامات کو سوچیے اپنے ذہن کے اندر، ممکن ہے آپ نہ گئے ہوں، ممکن ہے گئے ہوں، دونوں صورتوں میں تھوڑی دیر کے لیے اپنی آنکھوں کو بند کر لیجئے، سوچیے جیسے اس زندان کے اندر آپ اہل بیت کے ہمراہ بیٹھے ہوئے ہیں، جس زندان کے اندر بچوں کی سسکیاں آ رہی ہوں گی. جیسے کہ روایت موجود ہے کہ ایک موقع کے اوپر سید سجاد علیہ الصلوۃ والسلام نے سید الشہداء کی اس بچی کی ندا کو سنا جو سخت گریا کر رہی تھی. بچی کے قریب آئے، کہا بچی کہ کیا ہوا؟ کہا میں نے اپنے بابا کو خواب میں دیکھا ہے. اس زندان کی تاریکی میں بچی نے کہا میں نے اپنے بابا کو خواب میں دیکھا ہے، تو بی بی زینب پر گریا تاری ہو گیا. زندان میں تاریکیوں میں گریا شروع ہو گیا. جب وہ گریا بڑھا اور بچی سے پوچھا کہ کیا خواب میں دیکھا ہے، تو کہا میرے بابا کہہ رہے تھے بس اب میرے پاس آ جا، اب تیری مصیبتیں ختم ہونے والی ہیں، اب تیرے مصائب ختم ہو جائیں گے. بس کچھ وقت آیا، مولا سید سجاد قریب آئے، روتی ہوئی بچی کی آواز آنا بند ہو گئی. بی بی زینب سے پوچھا بی بی دیکھو بچی کو کیا ہوا؟ وہ نزدیک آئے، کہا دنیا سے رخصت ہو گئی، مشکلات سے جان چھٹ گئی، سب آزاد ہو گئے، وہ بچی زندہ میں رہ گئی. آج تک زندہ کے اندر حسین کی حقانیت کا ثبوت دے رہی ہے. کبھی اہل بیت زندہ میں آئے تھے؟
وَسَيَعْلَمُ الَّذِينَ ظَلَمُوا أَيَّ مُنْقَلَبٍ يَنْقَلِبُونَ. پروردگار سے دعا کرتے ہیں، پاک پروردگار تو جو واسطہ محمد و آل محمد کا اس قلیل سی عبادت کو قبول فرما. اے پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا، ان کی نورانیت سے دلوں کو منور فرما. اے پاک پروردگار دنیا اور آخرت میں اہل بیت کی ہمراہی نصیب فرما. اے پاک پروردگار تو نے ہمیں حب اہل بیت سے سرفراز کیا. اے پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا، ان کے نقش قدم پر چلنے کی توفیق عنایت فرما. اے پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا، ان کے چاہنے والے دنیا میں جہاں کہیں بھی ہوں تو ان کی جان مال عزت و آبرو کی حفاظت فرما. اے پاک پروردگار سید و سردار مولا اور آقا امام آخر الزماں کے ظہور میں تعجیل فرما. ہماری ہمیں اور ان کے ہماری اولادوں کو ان کے بہترین آبا و انصار میں قرار فرما. اے پاک پروردگار تجھے واسطہ محمد و آل محمد کا، ماہ رمضان کی ان شبوں کا واسطہ. اے پاک پروردگار اگر اب تک ہمارے گناہوں کی مغفرت نہ کی ہو تو اے پاک پروردگار اسی رات میں بحق محمد و آل محمد ہمارے تمام گناہ نے صغیرہ و کبیرہ کی مغفرت فرما.